ونصلي على رسوله الكريم. نحمده ونصلي على رسوله الكريم. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. قال الله تعالى في القرآن المجيد: فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. وإن كنتم في ريب مما نزلنا على عبدنا فأتوا بمثله وادعوا شهداءكم من دون الله إن كنتم صادقين. صدق الله العظيم. معزز سامعین نے کہا، السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اللہ جل شانہ سے دعا کروں کہ اللہ تعالی ہماری اس یہاں سننے بیٹھنے کو اپنے فضل سے قبول کرے، اور اللہ تبارک و تعالی ہمیں وہ دولت نصیب کرے جس کی نسبت سے ہم یہاں جمع ہوئے ہیں، یعنی قرآن کریم. ہمارا دعویٰ یہ ہے اور حقیقت بھی یہ ہے کہ اگر انسان بنی نوا انسان کو فلاح کا اور نجات کا راستہ چاہیے تو وہ صرف اور صرف قرآن کریم میں ہے، وحی الہی میں ہے. کس میں ہے؟ وحی میں ہے. اللہ تعالیٰ نے وقتاً فوقتاً انسان کی رہبری کے لیے پیغمبروں کو بھیجا، اور آخر میں نبی آخر الزمان صلی اللہ علیہ وسلم کو بھیجا اور ان کو قرآن کریم کی دولت نصیب فرمائی. اور اللہ تعالیٰ نے قرآن میں بارہا جگہ یہ فرمایا حَلْ يَسْتَوِيَ الَّذِينَ يَعْلَمُونَ وَالَّذِينَ لَا يَعْلَمُونَ, کیا جو لوگ جانتے ہیں اور جو لوگ نہیں جانتے, یعنی اہل علم لوگ, علم والے لوگ اور جاہل لوگ, جن کے پاس علم نہیں ہے ان کو جاہل بولتے ہیں, جو نہ جاننے والے ہیں اور جو جاننے والے ہیں, کیا یہ برابر ہو سکتے؟ ظاہر ہے کہ یہ برابر نہیں ہو سکتے, جاننے والے اور نہ جاننے والے. تو پھر انسان, بہت سے لوگوں نے یہ کہا کہ ہم کو علم حاصل کرنے کے لیے کسی اور چیز کی ضرورت نہیں ہے, ہمارے پاس عقل ہے تو ہم عقل سے صحیح اور غلط کا فیصلہ کر سکتے ہیں, تو ہمیں اور کسی چیز کی ضرورت نہیں ہے. تو جو چیزیں جن سے انسان علم حاصل کرتا ہے, وہ چیزیں جن سے انسان علم حاصل کرتا ہے, اب اس میں آپ دیکھیں گے کہ سب سے پہلے جو ہیں وہ انسان کے حواس خمسہ ہیں. کیا ہیں؟ حواس, فائیو سینسز, جن سے انسان علم حاصل کرتا ہے. آنکھوں سے دیکھتا ہے تو اس کو معلومات ہوتی ہیں, دیوار کیسا ہے, انسان کیسا ہے, پہاڑ کیسا ہے, یہ کیسا ہے, وہ کیسا ہے, تو اس کے ذریعے سے آنکھوں سے جو تصویریں اس کے اندر جاتی ہیں وہ اس کے دماغ میں, اللہ تعالیٰ نے صلاحیت بھی رکھی ہے کہ وہ اس کے دماغ میں وہ ان کو, یعنی ان کی تشریح کرتا ہے, ان کو انٹرپریٹ کرتا ہے, جو بھی تصویریں آنکھ سے چلی جاتی ہیں تو گویا, اور آنکھوں سے پڑھتا بھی ہے, جو کتابیں ہیں کتاب میں پڑھا تو علم سے حاصل کیا. یہ جو پڑھنے سے جو علم حاصل کیا, کس قوت سے حاصل کیا؟ قوت بصارت, آنکھوں کے ذریعے سے کیا نہیں کیا. اور دوسرا جو علم حاصل کرنے کا ذریعہ ہے وہ ہے انسان کے کان. کیا ہیں؟ انسان کے کان, کانوں کے ذریعے سے انسان, آپ میری باتیں سنتے ہیں کانوں کے ذریعے سنتے ہیں. اور دوسری دنیا میں بہت سی چیزیں آپ آنکھوں کے, کانوں کے ذریعے سے آپ کو علم حاصل ہوتا ہے. تو آنکھوں سے جو علم حاصل ہوا, کیا آنکھیں کافی ہیں کہ انسان کو پورا علم حاصل ہو جائے؟ جی, جواب ہے کہ نہیں. اب آنکھیں ہماری جو ہیں, ان کی جو یہ ان کا جو مطلب قوت ہے اور جو ان کا فیلڈ ہے, لمٹ ہے, وہ بڑا محدود ہے. اب ہم یہاں بیٹھے ہیں تو اس مسجد سے باہر تو نہیں دیکھ سکتے, باہر کیا ہے, آنکھوں کی بینائی وہاں نہیں جائے گی. اور اگر بالکل کھلے میدان میں بھی جائیں تو ہم دیکھیں گے پہاڑ, دیکھیں گے پہاڑ کے بعد تھوڑا سا آسمان کا حصہ نظر آئے گا, اس کے بعد کچھ نظر نہیں آئے گا. اور آنکھیں بھی جو دیکھتی ہیں, آنکھیں بھی جو دیکھتی ہیں, اس میں بھی جو ہے دھوکہ ہوتا ہے. یعنی آنکھوں کے ذریعے سے بھی جو انسان دیکھتا ہے اس میں بھی دھوکہ ہوتا ہے. اب کہیں گے کیسے دھوکہ ہوتا ہے؟ آپ شام کو, رات کو اندھیرے میں کمرے میں داخل ہو گئے, ڈر گئے کہ وہاں آدمی کھڑا ہے, حالانکہ وہاں آدمی نہیں کھڑا تھا, وہاں اوور کوٹ لٹکا ہوا تھا, اب سمجھے آدمی ہے, آنکھوں نے دھوکہ کھایا. کبھی رسی کو سانپ سمجھتا ہے, بھاگتا ہے, ڈرتا ہے. تو گویا جو یہ آنکھوں سے ہم دیکھتے ہیں, اس پر بھی پورا بھروسہ, یہ بھی علم کلی نہیں دے سکتا, ایبسلیوٹ علم جو ہے اسے حاصل نہیں ہو سکتا. ٹھیک, اب اسی طرح سے ہماری قوت لامسہ ہے, قوت یعنی سینسیشن آف ٹچ, اب اس سے بھی ہمیں علم حاصل ہوتا ہے. اب میں آنکھیں بند کر کے تو میں نے اس کو ہاتھ لگایا, میں یہ علم مجھے میرے دماغ کو یہ پہنچے گا کہ یہ سخت چیز ہے, نرم چیز ہے, سالڈ ہے, لکوڈ ہے, یہ حالانکہ میں نے دیکھا نہیں لیکن میرے جو ہاتھ میں قوت لامسہ ہے یعنی ٹچ کی جو سنسیشن ہے جو انسان کے سکن میں جلد میں ہوتی ہے. ایک انگریز جو ہے بہت بڑا سائنسدان وہ اس آیت کو اس آیت سے مسلمان ہو گیا جب اس نے قرآن میں, یہ بہت بڑا سائنسدان نام مجھے یاد نہیں ہے, وہ یہ آیت جب اس نے سنی کہ جہنم میں جہنمیوں کو عذاب دیا جائے گا, ٹھیک, جہنمیوں میں کو عذاب دیا جائے گا اور ان کی جو یہ چمڑی ہے سکن پورا جل جائے گا, تو پھر اللہ جل شانہ فرماتے ہیں کہ پھر ہم ان کو نیا سکن دیتے ہیں, ان پر نئی اس چمڑی کی چادر چڑھا دیتے ہیں. کوئی حافظ بتائے گا یہ آیت؟ قرآن کریم نے کہ جہنم میں جب ان کی چمڑی جل جائے گی تو ہم ان کو, اب یہ سائنٹسٹ تھا, سائنسدان تھا, یہ حیران ہو گیا, عجیب اس کو حیرانی ہو گئی, کہا محمد عربی صلی اللہ علیہ وسلم نے 1400 سال پہلے یہ بات کیسے کہی جب نہ مائکروسکوپ تھا نہ کوئی سائنسی آلات تھے, یہ بہت یعنی بہت حال فی الحال میں آپ سمجھیں گے جی 100 سال 150 سال 200 سال پہلے یہ بات اہل سائنس کو معلوم ہو گئی کہ پین ریسپٹرز یعنی وہ حصہ جو پین کو محسوس کرتا ہے, درد کو محسوس کرتا ہے, وہ سکن میں ہوتا ہے. کس میں ہوتا ہے؟ سکن میں ہوتا ہے. اب اگر دیکھیں گے آپ کو حیرانی ہوگی, اگر کوئی جل جاتا ہے, کیا جل جاتا ہے, اس کو بہت درد ہوتا ہے اور اگر اس کا پورا وہاں کا وہ جو سکن ہے پورا جل گیا, آدھا نہیں, اگر آدھا جلا تو بہت درد ہوتا ہے, کراتا ہے, برداشت نہیں ہوتا اس کو وہ پین, لیکن اگر پورا جل گیا نیچے کی گوشت یا ہڈی ظاہر ہو گئی, اب اس کو درد نہیں ہوتا. لیکن درد جو ہوتا ہے, جو پین ریسپٹرز ہوتے ہیں وہ سکن میں ہوتے ہیں, وہ چمڑی میں ہوتے ہیں, نیچے نہیں ہوتے, ہڈی میں نہیں ہوتے. اگر ہم نے کسی کا یہ چمڑی کو یہاں یعنی نستر دیا اور پھر جب ہڈی پر پہنچے, اگر اس کو ہم ہتھوڑے سے ماریں گے درد نہیں ہوگا, ہڈی میں پین ریسپٹرز ایسے نہیں ہوتے. کس میں ہوتے؟ سکن میں ہوتے. اب قرآن کریم نے کیا کہا؟ قرآن کریم نے کہا کہ جہنمیوں کو ہم جب ان کی چمڑی اور یا سکن پورا جل جائے گا تو ہم دوسری تو پھر سے درد ہونا شروع ہو جائے گا. اب وہ حیران ہو گیا, کہا یہ تو نہیں ہو سکتا انسانی کلام, یہ انسانی کلام نہیں ہو سکتا ہے. اس وقت تو سائنس کے آلات ہی نہیں تھے, اس وقت کہاں سے یہ پتہ چلتا کہ سکن میں ریسپٹرز ہیں؟ ضرور بالضرور یہ جو ہے یہ الہی کلام ہے, اللہ کا کلام ہے, انسان کا کلام نہیں ہے. تو اس غرض کہنے کا یہ جو یہ قوت لامسہ ہوتی ہے, اب یہ اس میں ہوتی ہے, اب اس سے ہمیں پتہ چلتا ہے کوئی چیز سخت ہے, نرم ہے, پانی ہے یا سرد ہے, گرم ہے, یہ باتیں. لیکن اس میں بھی جو ہے یہ علم بھی یقینی نہیں ہے, یہ علم بھی یقینی. اب کہیں گے کیوں نہیں یقینی ہے, ہم نے ہاتھ رکھا, اس میں یقینی نہ یقینی کی کیا بات. اب ایک شخص, اب کسی جگ میں یا بالٹی میں پانی ہے, ایک شخص نے ہاتھ ڈالا وہ کہتا ہے گرم ہے, دوسرے نے ہاتھ ڈالا وہ کہتا ہے سرد ہے, پانی ایک ہی ہے, اس کا ٹمپریچر ایک ہی ہے. اب یہ کیا ہوا؟ اب جس شخص کا اپنا ہاتھ گرم تھا پہلے سے اس نے ڈالا اس کو ٹھنڈ لگا, جس کا اپنا ہاتھ سرد تھا اس نے ڈالا اس کو گرم لگا. گویا اس حس کے ذریعے سے جو علم آنے والا ہے یا آتا ہے یہ یقینی نہیں ہے, اس میں یعنی غلط تصورات یا غلط پرسیپشن کا بہت زیادہ احتمال ہے. ٹھیک. اور اب اس کے آگے آپ کی ہے قوت ذائقہ, ٹیسٹ ہے نا, آپ کو ہے سینسیشن آف ٹچ, سینسیشن آف ٹیسٹ, آئیز, ایئرس, ٹھیک ہے, اور ٹیسٹ زبان. اب زبان سے ہم کو میٹھا, کھٹا, یہ سب معلوم ہو جاتا ہے. معلوم ہوتا نہیں ہوتا, ہو جاتا ہے. اب اس میں بھی یہ بھی یقینی نہیں ہے کہ مشہور ہے, مشہور ہے کہ جس کو سانپ ڈستا ہے, کیا سانپ, اس کو نیم کا پتا میٹھا لگتا ہے. حالانکہ نیم کا, نیم ٹری کا جو لیف ہوتا ہے وہ بہت کڑوا ہوتا ہے, بہت ہی بٹر ہوتا ہے. اگر ہم یعنی صحیح المزاج اگر اس کو چبائیں, یہ ٹیسٹ کریں, کیسا ہوتا ہے, بہت کڑوا ہوتا ہے. اب اس کا جو ہے قوت ذائقہ بدل جاتا ہے, اندر سے یہ سارا نظام بدل جاتا ہے اور کہتا ہے میٹھا. تو قوت ذائقہ سے حاصل ہونے والا علم, یہ علم بھی کیا نکلا, ناقص نکلا, اس میں بھی کمزوری نکلی. ہم یہ دیکھ رہے ہیں کہ ہمارے پاس جو علم حاصل کرنے کے ذرائع ہیں وہ کتنے قابل اعتبار ہیں. ہم نے دیکھا آنکھوں کو بھی دھوکہ لگتا ہے, یہ تو مشہور ہے, یہ تو مشہور ہے, اور اہل مدارس اس کو اکثر سنتے ہیں کہ کسی کے آنکھ کا جو یہ ہے سفید بھوں کا سفید بال اس کی آنکھ پر پڑا تھا, سفید بال ایک اس کا نکلا تھا اور اس کی آنکھ پر پڑا تھا. اب جب یہ آیا 29 یہ رمضان, وہ کہتا ادھر چاند ہے, کسی کو نہیں نظر آ رہا, اس کو آ رہا. تو کوئی کہتا ہے کہاں ہے بھائی, وہ ہے چاند, اس کو چاند نظر آ رہا ہے. تو سب کہہ رہا نہیں رہا, ہماری بینائی اتنی مضبوط, چاند کہاں سے نظر آیا. اب کوئی کسی نے اس کو ایسے کیا کہا, اب کوئی چاند ہی نہیں, وہ اس کا اپنا بال تھا جو اس کے اوپر آ رہا تھا, اس کو چاند نظر آ رہا تھا. غرض آنکھوں سے بھی جو علم حاصل ہوتا ہے, ایک تو محدود تو ہے ہی بہرحال, اور ایک کیا کہیں قابل اعتبار نہیں ہے. ہمیں ایسا علم کا ذریعہ چاہیے جس میں کسی بھی طرح کا شک و شبہ, اشتباہ, اور یہ کسی قسم کا یہ غیر یقینیت, غیر اعتباریت نہ ہو. تو یہ چیز ہے. اب آگے آیا, اب یہ حواس خمس جو نکلے, یعنی یہ جو فائیو سینسز, اب ان میں ایک تو یہ لمیٹڈ نکلے, محدود نکلے, اور ان میں بھی پورا بھروسہ نہیں ہے. اب آگے اس کے کہ ہاں جی ہمارے پاس عقل ہے, ہم عقل سے فیصلہ کریں, ہم عقل سے, ہمیں کسی نبی کی ضرورت نہیں ہے. یہ جو دھوکہ لگا, یہی لگا دھوکہ اکثر لوگوں کو, اور خاص کر جو یہ فلسفی لوگ دنیا میں گزرے ہیں یا اس وقت بھی ہیں, فلسفیات کے ماہرین جو تھے, گریک فلاسفرز تھے یا اس کے بعد جو یہ رومن فلاسفرز یا اس کے بعد جو آنے والے جتنے بھی دنیا میں بڑے بڑے فلسفی لوگ گزرے ہیں, تو انہوں نے یہ کہا کہ ہمارے پاس بہت عقل ہے, اس لیے ہمیں وحی اور کسی چیز کی ضرورت, ہمیں نبی کی ضرورت نہیں, ہم تو بڑی عقل رکھنے والے ہیں, ہم صحیح اور غلط کا فیصلہ ہمیں آ سکتا ہے, ہمیں کسی اور چیز کی ضرورت. تو ہم اب ان لوگوں کو انہوں نے عقل کے ذریعے سے سائنس میں بڑی ترقی کی, فزکس میں کی, کیمسٹری میں کی, بایولوجی میں کی, تو ان میں انہوں نے عقل کو لڑا کر کیا کیا, بہت ترقی کی. اب اس کو اس یعنی سائنس کے فیلڈ میں, فزکس, کیمسٹری اور دوسرے سائنس کے ان میں علوم میں جو ان کو ترقی ہوئی, ان سے ان کو دھوکہ لگا کہ ہم جی ہمارے پاس, جب ہم نے عقل سے اتنے چیز, اب پہلے یہ فیصلہ نہیں کر پاتے تھے کہ اب اس دنیا کو کون چیز تھامے ہوئے ہیں, کہ سورج اپنے مدار میں ہے, آربٹ میں ہے, مون اپنے آربٹ میں ہے, اور زمین, یہ ساری چیزیں. پھر جب انہوں نے گریویٹی کو دریافت کیا, گریویٹی کو, اب کہا ہمیں خدا کی ضرورت نہیں ہے, اب ہمیں پتہ چلا ہے گریویٹیشنل فورسز سے. اس کے بعد جب انرجی کو معلوم کیا تو کہا کہ بس اب خدا کی ضرورت نہیں ہے, نعوذ باللہ من ذالک. تو اس طرح سے اب انہوں نے جو ان کو یعنی اردو کی یا عربی کی زبان میں طبیعیات کہتے ہیں، فزیکل سائنسز، فزکس وغیرہ، طبیعیات میں، فزیکل سائنسز میں جو ان کو بہت ترقی ہوئی، اب انہوں نے انہی اصولوں کو اور انہی پرنسپلس کو، وہی اصول اور وہی معیار لگانا شروع کیا میٹا فزیکل چیزوں میں، میٹا فزکس میں، ما بعد و طبیعیات. ایک تو طبیعی چیز، جیسے آپ کو یعنی آپ کو کوئی چیز ٹھوس ہے، کوئی چیز جو فزیکل لاز ہیں، جو جن سے یہ دنیا، اللہ تعالیٰ نے اس دنیا میں جو قائم کیے ہوئے ہیں، جتنے بھی آپ نے پڑھے ہیں، نیوٹنز لا پڑھے ہیں، دوسرے لاز پڑھے ہیں، گریویٹیشنل فورسز پڑھے ہیں، انرجی کے دوسرے لاز ہیں، یہ سارے. تو انہوں نے جب دیکھا کہ ان چیزوں سے ان میں ان کو ترقی ہوئی، یہ تصور، یہ سب چیزیں کس کے متعلق ہیں؟ حسی دنیا کے بارے میں، مادی دنیا، میٹیریل ورلڈ کے بارے میں. کس کے بارے میں؟ مادی دنیا کے بارے میں. اب مادی دنیا کے بارے میں جن چیزوں سے ان کو ترقی ہوئی، تو انہوں نے غیر مادی اور غیر مرئی، انویزیبل، اور ما بعد و طبیعیات، میٹا فزیکل چیزیں، جسے روح، اب روح، اب یہ ان کے کس یعنی کس پیرامیٹر سے، ان کے کس تھرمامیٹر سے، یا ان کے کس اور کسی قسم کے میٹر سے یہ روح کے بارے میں اس کو ماپ سکتے ہیں، محسوس کر سکتے ہیں، دیکھ سکتے ہیں، یا اس کے بارے میں کوئی بھی رائے قائم کر سکتے ہیں؟ اور انہوں نے جو رائے قائم کی، انہوں نے روح کے بارے میں، خدا کے بارے میں، اس دنیا کے بارے میں، اور اس کے بارے میں جتنی بھی رائے، اور فلاسفی کا پتہ اصول کیا ہے؟ یہاں تو یہ تو مدرسہ ہے، تو یہاں تو علم کی باتیں معلوم ہونی چاہتے ہیں. فلاسفی کا اصول یہ ہے، یعنی مسلمہ اصول، ایکسیپٹڈ پرنسپل آف دی فلاسفی آف دی ورلڈ، اور اینی فلاسفر، کوئی بھی جو فلسفی ہے اس کا، کہ جو بھی اس نے فلسفہ دیا، کیا دیا، جو بھی اس نے کوئی آئیڈیا دیا، کوئی فلسفہ دیا، کہ یہ قابل تنقید ہے، اگر اس پر تنقید کرٹیسائز نہیں کیا جائے گا، اس کی کرٹیکل ایویلیویشن نہیں کی جائے گی، اس کو رد نہیں کیا جائے گا، یہ فلسفی میں شامل ہی نہیں ہے. آپ اگر آپ فلسفی پڑھیں گے، اگر آپ فلسفی پڑھیں گے اوپر سے نیچے تک پڑھیں گے، تو نیچے خود وہ فلاسفر اپنے جو اوپر والے جو اس نے آئیڈیاز یا بھی اصول جو اس نے مرتب کیے، خود آخر میں ان کا وہ یعنی کریٹیکل ایویلیویشن کے وقت میں خود ان کی تردید کرتا ہے. اکثر یہ ہوتا ہے، اور اکثر یہ ہوتا ہے کہ ہر شاگرد اپنے استاد کو کریٹیسائز کرتا ہے کہ اس نے یہ جو کہا، آپ نے سوکریٹس کو دیکھا تو ایرسٹاٹل نے نہیں مانا، پلیٹو نے نہیں مانا، اس کے بعد کے آنے والے انہوں نے ایرسٹاٹل کو نہیں مانا، ارسطو کو نہیں مانا، کہ ان کی فلان جگہ جو اس نے کہا یہ ٹھیک نہیں ہے. اور ایرسٹاٹل کے بہت سے جو اس کے ایرسٹاٹلین جو تھاٹس ہیں، وہ آج کی سائنس نے بالکل غلط ثابت کر دیے. تو ہمیں اس بحث میں یہاں جانا، مطلب وہ تو الگ بہت لمبا چوڑا فیلڈ ہے، اگر اللہ نے کبھی چاہا تو اس موضوع پر بات ہو سکتی ہے. تو وہ اکثر چیزیں، اب بارش کیسے پڑتی ہے، اب ایرسٹاٹلین، اگر اب آپ سب چھوٹے بچے بھی ہنسیں گے، اور قرآن نے جو کہا تو ہر ایک اہل مسلمان ہو یا غیر مسلم ہو، اہل علم میں سے ہو، اہل سائنس میں سے ہو، تو بالکل اس کو منوان قبول کرنے پر مجبور ہو جاتا ہے. بہرحال ان کو دھوکہ کیا لگا؟ ان کو دھوکہ یہ لگا کہ انہوں نے عقل سے خدا کو پہچاننے کی کوشش کی، عقل سے. ابن خلدون ایک مشہور ماہر، یہ کیا کہتے ہیں اس کو، فادر آف سوشیالوجی، اصل میں جو فادر آف سوشیالوجی ہیں وہ ابن خلدون ہیں. ان لوگوں نے تو ہر چیز کو بگاڑ دیا، تو اس کو بھی فادر آف سوشیالوجی ماننے کے لیے تیار نہیں ہیں یہ لوگ. لیکن یہ بات جو غیر متعصب لوگ ہیں، ان بائسڈ لوگ ہیں، وہ ان کے پاس کہ ابن خلدون جو ہے وہ فادر آف ماڈرن سوشیالوجی ہے، اور بہت ہی یعنی جس قسم کی ہسٹری کی ہسٹورین کی اس نے بنیاد رکھی تب تک اس قسم کی کسی نے یعنی اس قسم کی اس سے پہلے آپ کو کوئی ہسٹوریکل ورک نہیں ملے گا جس نہج پر ابن خلدون نے ہسٹوریکل کام کیا ہے اور اس جس طریقے سے انہوں نے قوموں کو قوموں کے مزاج اور قوموں کے زوال و عروج کو بہت ہی سائنسی انداز سے جس طریقے سے انہوں نے دنیا کے سامنے پیش کی اور جو طریقہ پیش کیا ابن خلدون کا اس لیے وہ پوری دنیا میں بہت مانے ہوئے ہیں اور ابن خلدون کا کم از کم مقدمہ ابن خلدون ضرور پڑھنا چاہیے اہل علم حضرات کو مقدمہ اگر پوری تاریخ نہ پڑھیں تو مقدمہ ابن خلدون جو ہے تو انہوں نے کہا یہ ایسا ہے کہ عقل کے ذریعے سے آپ اللہ کو پہچاننے کی کوشش کریں تو یہ ایسا ہے جیسے گولڈ سمتھ جو ہوتا ہے سونار اس کی ترازو دیکھیے بیلنس جسے وہ سونا تولتا ہے اتنی چھوٹی سی دیکھی ہوگی نا جس پر وہ تو رکھتا ہے دو تولہ ادھر سے دو تولہ ادھر سے تین تولہ ادھر سے کہتا ہے اس سونار کی ترازو سے ہمالیہ پہاڑ کو تولنا یہ ایسا ہے یہ ایسا ہے اب آپ دیکھیں گے انسان کے پاس کیا ہوتا ہے انسان کے پاس نظر ہے انسان کے پاس کیا اب اس کی نظر جاتی ہے اب ہماری نظر تو اس مکان یہ مسجد سے باہر جاتی نہیں ہے ہاں پھر باہر جائیں گے تو دیکھیں گے جیسے میں نے کہا پہاڑ دیکھیں گے تھوڑا سا ادھر ادھر کو دیکھیں گے تو یہ نظر ہماری کیا جائے رک جائے گی پھر ہم کیا کریں گے پھر ہم خیال کریں گے اس پہاڑ کے بعد پھر اسلام آباد ہے پھر جموں ہے پھر ہندوستان ہے پھر آگے سمندر ہے پھر کچھ ہے پھر کچھ ہے تو یہ کچھ پھر رک جائے گا اس کے آگے ہمارا خیال اس کے بعد ہم قیاس کریں گے اس کے بعد کیا شروع کریں گے قیاس کرنا شروع کریں گے تو اس کے بعد پتہ نہیں ہاں کچھ ایسے ہی اسپیس ہوگا یہ ہوگا وہ ہوگا لیکن وہ قیاس بھی کسی جگہ رکتا نہیں رکتا نظر کسی جگہ رکتی ہے خیال انسان کا رکتا ہے قیاس رکتا نہیں رکتا ہے تو اس کا قیاس بھی کسی جگہ رکتا ہے یعنی ہم بہت بلند پرواز کرتے ہیں اپنی نظر تو محدود ہے اس کے بعد خیالوں میں ہم بہت پرواز کرتے ہیں اس کے بعد قیاس میں بہت یہ کیا کرتے ہیں وہم و گمان میں بہت یعنی ہم پرواز کرتے ہیں لیکن یہ ساری چیزیں ایک جگہ رک جاتی ہیں تو یاد رکھنا چاہیے جہاں انسان کی عقل کا منتہائے نقطۂ انتہا اس کا جہاں قیاس ساری چیزیں اس کی جتنی قوتیں ہیں اس دماغ میں اتنی قوتیں جہاں ختم ہوتی ہیں جہاں سب سے اونچی اس سے بہت آگے نبوت کا پہلا زینہ فرسٹ اسٹیپ آف پروفٹ ہو تو کوئی کمپیریزن کوئی مقابلہ نہیں ہو سکتا عقل انسانی کا اور نبوت علوم نبویہ کا سمجھے نہیں سمجھے یعنی انسان کی نظر کسی جگہ رکتی ہے اس کا پھر وہ خیال استعمال کرتا ہے پھر قیاس استعمال کرتا ہے جتنی صلاحیتیں اللہ تعالیٰ نے انسانی عقل کو دی ہیں یہ ساری خرچ کر کے تو اس کو ایک جگہ پھر بالکل بلینک نظر آتا ہے بالکل خالی نظر آتا ہے اس کے آگے یہ نہ سوچ سکتا ہے نہ دیکھ سکتا ہے کہ نہیں اب ان سب صلاحیتوں کے انتہا کے بعد ان سب صلاحیتوں کے انتہا کے بعد بہت آگے نبوت کا پہلا زینہ ہے جہاں انسانی عقل کا دائرہ ختم ہوتا ہے انسانی عقل کا دائرہ ختم ہوتا ہے اس سے بہت آگے اب نبوت کی انتہا کیا ہوگی وہ ہماری اسی لیے ہم کہتے ہیں مالا عین رات ولا اذن سمعت ولا خطر علی قلب بشر حدیث میں ہے اب جنت کے بارے میں سوچ نہیں سکتے کسی آنکھ نے دیکھا نہیں کسی آنکھ نے کسی کان نے سنا نہیں اور کوئی دماغ جو ہے سوچ نہیں سکتا اس میں صلاحیت ہی نہیں ہے جنت کیسا ہوگا مالا عین را ولا اذن نہ کسی کان نے ولا خطر علی قلب بشر یہ کسی کے دماغ میں
کسی کے قلب میں اس کا خیال تک نہیں آ سکتا, خیال تک نہیں آ سکتا, چیزائے کہ آپ دیکھیں یا سمجھیں یا اس کو یہ خیال تک. اور جنید بغدادی علیہ الرحمٰن نے فرمایا, بہت آسان طریقہ, بہت آسان نسخہ سمجھایا جنید بغدادی رحمۃ اللہ علیہ نے, فرمایا اللہ کے بارے میں جو بھی خیال آپ کے دل میں آئے گا, اللہ کے بارے میں جو بھی خیال دل میں آئے گا تو فوراً سمجھنا یہ نہیں ہے, کیونکہ وہ خیال میں آ نہیں سکتا, اور یہ چیز خیال میں آ گئی, سمجھے نہیں سمجھے. کیا فرمایا, جو بھی آپ کو خیال آئے گا اللہ کے بارے میں کہ ایسے ہوں گے ایسے ہوں گے ایسے ہوں گے, تو فوراً سمجھنا چاہیے ایسے ہی نہیں ہے. کیوں؟ کیونکہ یہ جو آپ کو یہ آیا, یہ چیز جو آپ کو آئی, یہ خیال میں آئی, وہ خیال میں نہیں آ سکتا, وہ تو ورا اور ورا ہے, وہ تو خیال میں نہیں آ سکتا, سمجھے نہیں سمجھے. فوراً سمجھ لینا چاہیے. اور اسی لیے ہر قسم کے تشبیہ سے, ہر قسم کی تشبیہ سے, یعنی اپنے آپ کو, اسی لیے ہم جو سبحان اللہ کہتے ہیں کہ اللہ تعالیٰ پاک ہیں, ہم کوئی بھی تشبیہ نہیں سمجھ. ہاں, ایک جملہ اعجاز قرآنی میں جو ایک جملہ ہے, ہر قرآن کا ہر چیز تو اعجاز ہی ہے, جس کے انسان یا تو لیس کمثلہ شیء, کتنا چھوٹا جملہ ہے, لیس کمثلہ شیء, کوئی بھی چیز کسی بھی چیز کے ساتھ آپ تشبیہ نہیں دے سکتے, مشابہت نہیں کر سکتے کسی بھی چیز کے ساتھ, کوئی بھی خیال, قیاس, وہم, گمان, یا کوئی خیال کچھ بھی ہو, لیس کمثلہ شیء. سبحان اللہ, سبحان اللہ, منزہ ہے وہ پاک ان سب چیزوں سے جو تمہارے دلوں میں قلوب میں جو خطرات گزرتے ہیں. خطر, ولا خطر علی قلب بشر, خطر ایک خیال جو گزرتا ہے, جو آتا ہے اور گزرتا ہے, وہ بھی نہیں ہو سکتا اللہ کے بارے. تو حضرت ثانی علیہ الرحمٰن نے فرمایا کہ آپ کہتے ہیں, اب کیا آپ کو سوال ہوگا, آپ کہیں گے کیا پھر عقل فضول ہے, کیا اسلام یہ کہتا ہے کہ عقل فضول ہے؟ نعوذ باللہ, اسلام ایسا نہیں کہتا. نہیں, اسلام جو ہے, یاد رکھو, ہر چیز کو اپنا پلیس ویلیو دیتا ہے, ہر چیز کو اپنے دائرے میں رکھتا ہے, کہ اور جو چیز اپنے دائرے سے گزر گئی تو وہ ظلم میں, ظلم کی ڈیفینیشن میں آ جاتی ہے. تو حواس خمسہ, ان کو اپنا دائرہ, اور عقل, ان کو اپنا دائرہ. تو کہتے ہیں کہ حضرت ثانی علیہ الرحمٰن کیا فرماتے ہیں کہ اگر آپ کو سمجھو ماؤنٹ ایوریسٹ پر جانا ہے, یعنی کسی پہاڑ, جو پہاڑ اس طرح سے ہے بالکل, اور اس کی چوٹی پر جانا ہے, ٹھیک, اب گھر سے نکل گئے اور گھوڑے پر نکلے, اور یہ گھوڑا جو ہے یہ آپ کو اس پہاڑ کے دامن تک پہنچائے گا, یہ گھوڑا اس پہاڑ کے دامن تک پہنچائے گا. اگر اسی گھوڑے کے سے آپ اس سٹیپ پہاڑ پر, یعنی جل کو بالکل اس طرح سے یہ اونچا پہاڑ ہے, اسی گھوڑے کے ذریعے سے اس پر چڑھنے کی کوشش کریں گے, اس گھوڑے نے کام کیا, گھر سے ادھر پہنچا دیا, لیکن اب اس کے آگے اس کا کام نہیں ہے. اگر اس کے آگے اسی گھوڑے سے دو تین قدم آپ چڑھیں گے تو ہیڈ لانگ کر کے واپس گر جائیں گے, نہیں جا سکتے. تو یہی عقل, کہ عقل آپ کو اس دائرے تک پہنچائے گا, اسلام کے دائرے تک پہنچائے گا, ثابت کر کے دے گا. قرآن نے ثابت کر کے دیا, اور حضور صلی اللہ علیہ وسلم پیغمبر نے ثابت کر کے دیا, حقانیت اسلامیہ دلائل عقلیہ سے, حقانیت اسلامیہ دلالیہ, لو کان فیہا آلہتا فیہما آلہتا لفسدتا, یہ عقلی دلیل ہے. یہاں عقل کو استعمال کیا جا رہا ہے کہ اگر اس کائنات میں دو خدا ہوتے تو یہ کائنات ایسے نہیں رہتا, اس میں فساد کب کا. ایک خدا کہتا ہے کہ اس کو مارو, دوسرا کہتا ہے نہیں, زندہ رکھنا ہے. اب خدا وہ ہے جس کا مانا جائے, خدا کون ہے جس کو, وہ خدا وہ ہو نہیں سکتا جس کا نہیں, یعنی جس کا حکم نہیں چلے گا وہ خدا ہو سکتا ہے, وہ نہیں ہو سکتا. اب ایک شخص, ایک خدا نے, نعوذ باللہ, اگر دو خدا ہوتے, ایک نے کہا مارو, دوسرے نے کہا या तो वो मर जाएगा या जिंदा रहेगा, ये तो नहीं होगा मरेगा भी जिंदा भी रहेगा। तो अगर जिंदा रहा और जिसने कहा मरो तो उसका हुक्म नहीं चला तो खुदा नहीं है कि नहीं। और ये अकली दलाइल हैं। लव कान फीहिमा आलिहतुन लफसदता, अगर दुनिया में दो खुदा होते, दो से अलावा तो गुंजाइश नहीं, दो की गुंजाइश नहीं, अलावा की तो बिल्कुल ही नहीं। और जिनके करोड़ों हैं वल्लाह वालम बिसवा, ठीक। तो अफला यंजुरून इलल इबल कैफ खुलकत व इलस समाई कैफ रुफिया व इलल जिबाल कैफ नुसिबत, ये तो अकली दलाइल है। इन फ़ी इख्तिलाफ़ अल-लैल वन-नहार लआयातुन लिउलिल अल्बाब, के ज़मीन और आसमान के और रात और दिन के, इन लैल व नहार के, इन सब जो ये तगैयुरात होते हैं, ये तो सब अब देखो अकल से गौर करो। अफला यतदब्बरून अल-कुरान, और कुरान ने अकल को इस्तेमाल करने के लिए इंसान को मजबूर कर दिया। तो कोई ये नहीं कह सकता है कि इस्लाम में अकल को इस्तेमाल करने का नहीं, अकल को अपने पूरे यानी हद कमाल तक इस्तेमाल करने की कुरान क्या करता है, यानी तरगीब देता है, मोटिवेट करता है। हाँ, लेकिन आगे कहता है भाई इसकी एक हद है, अच्छा है कि रहे दिल के पास पास बने अकल, अच्छा है कि अलामा इकबाल ने क्या फरमाया, अच्छा है कि रहे दिल के पास पास बने अकल, लेकिन कभी कभी इसे तनहा भी छोड़ दे, लेकिन कभी कभी इसे तनहा भी छोड़ दे। खिरद की गुथियाँ सुलझा चुका हूँ, खिरद कहते हैं अकल को, मेरे मौला मुझे साहिब जुनून कर। खैर, गर्ज ये कहने का कि जो हमारा ये दावा कि हमने हवा से खमसा के नाकिस होना और उसकी लिमिटेशंस को देखा, उसकी डिफिशेंसीज को देखा और उसकी नाइतबारियत को देखा, अब उसके बाद अकल का दर्जा आता था, तो अकल को तो ये इंसान की अकल भी महदूद है, महदूद नहीं, महदूद है, महदूद है हाँ, लेकिन इसके अलावा जो ये अकल है ये मगलूब होती है। क्या होती है, किससे मगलूब होती है, ये मगलूब होती है यानी इस पर गालिब आता है वहम। क्या आता है, अब ये कमरे में लाश पड़ी है, वहाँ कोई सोता ही नहीं है, अरे ये लाश क्या करेगी भाई, बेजान है, इसकी जान चली गई, तुझे क्या करेगी, वहाँ कोई सोता ही नहीं, अकल के लिए कुछ नहीं करेगी, लेकिन वहाँ उसको काम नहीं करने देता, वहाँ कोई सोता है लेकिन अकल क्या कहेगी, अकल ये भाई ये क्या करेगा तुझे, ये तो कुछ नहीं करेगा, ये तो मुर्दा, इसको जला दो, दफन कर दो, कुछ भी कर दो, काटो, कुछ नहीं। अब देखो वहाँ डॉक्टरों के वहाँ डिसेक्शन हॉल में इस मुर्दे की क्या चीरफाड़ होती है, हा? लेकिन अगर कहेंगे कि यहाँ लाश पड़ी है तुम यहाँ सो जाओ तो आएगा। तो ये तवहमात से, अब देखो अंग्रेज़ों का, हाँ देखो अक्सर 13 का लफ्ज़ है ही नहीं, 13 का जो लफ्ज़ है ही नहीं, अगर होटल में रूम नंबर 13 मिलेगा तो वो रूम नहीं लेंगे, ये अनलकी नंबर है, पता नहीं मर जाएगा अंदर जाकर, शायद मर जाएगा। हर अकल कहती है यार 12 हो, 11 हो, 13 हो, तो इससे क्या फ़र्क पड़ता है, अकल तो यही कहेगी लेकिन नहीं जाता है। तवहम परस्ती है, तो तवहम से, तवहमात से अकल मगलूब हो जाती है, और ये एक मतलब ये हकीकत है, इससे इनकार नहीं किया जा सकता। तो एक अकल के नुकसानात में ये निकला कि एक महदूद है, और दूसरे नुकसान दूसरी चीज़ इसमें कि ये तवहमात से, सुपरस्टिशन से क्या हो जाती है, ये मतलब सही फैसला नहीं कर पाती है, ठीक। और अगर अकल से फैसला करना है, अगर अकल से फैसला करना है, अब अकली दलील से अकल की नफी करना, अकली दलील से वो कैसे करेंगे, अब आपको कानून बनाना, क्या बनाना है आपको, कानून बनाना है, ठीक है, आपको जो कानून बनाना है, अब इस कानून बनाने के लिए पहले आपके पास वो सब चीज़ें होनी चाहिए, क्या होनी चाहिए, क्या चीज़ होनी चाहिए। पर आपको हर दुनिया के हर हर खिते में और हर हर ज़माने में लोग कैसे थे, उनके मिजाज कैसे हैं, कैसे थे, आज के आजकल कैसे हैं, उनके रस्म और रिवाज कैसे हैं, और आगे आने वाले लोग, कानून तो आगे आने वाले लोगों के लिए बनता है, अब 50 साल के बाद 100 साल के बाद दुनिया में कैसे लोग होंगे, कैसे मिजाज होंगे, कैसे इजादात होंगे, कैसे सोसाइटीज़ होंगी, कैसे इन्वेंशन होंगे, और पता नहीं क्या क्या होगा। तो उस ज़माने के लिए आप कानून बना रहे हैं, अब ये किस इंसान को पता होगा कि दुनिया के हर हर, हम कश्मीर में रहते हैं तो हमें ये किस कोई शख्स ही नहीं कहेगा कि वो कश्मीर के हर देहात का हर रस्म, हर मिजाज, हर खाने पीने के आदात और दूसरी चीज़ें जानता है। एक छोटी सी जगह है कश्मीर, बहुत छोटी सी, चिजाए के दुनिया की मालूम हो। तो अब इसमें से एक हमारे कश्मीरी में कहते हैं अकली घाट, उसने उठा कहा हाँ ये भाई ये ठीक है। अब कुछ अफराद को जमा, कुछ अफराद को ऐसा बनो जो 5-8 सब्जेक्ट्स में पीएचडी करे। अब जूलॉजी, उसको सिर्फ जूलॉजी पता है, केमिस्ट्री में पीएचडी करता है सिर्फ केमिस्ट्री पता है, फिजिक्स में करता है, अब फिजिक्स वाले को केमिस्ट्री नहीं पता, केमिस्ट्री वाले को जूलॉजी नहीं पता, जूलॉजी वाले को कुछ ये चीज़ें नहीं पता, बॉटनी वाले को ये चीज़ें नहीं पता। नहीं कहा अब एक ऐसा आदमी बना और इन सब को लॉ को कुछ नहीं पता, कानून तो कुछ नहीं पता, वो तो लॉयर पढ़ता है, LLB करता है, LLM करता है, और वो भी एक महदूद एरिया के कानून को जानता है और मोटे छोटे वो कवानीन समझता है। तो ये सारी चीज़ें क्या, किस चीज़ की तरह, किस चीज़ की अकासी करें कि ये इंसानी अकल आपको कोई ऐसा कानून जामिया नहीं दे सकती कि जो हम वक्त और हर वक्त हर ज़माने में हर किस्म के लोगों के लिए जो मुफीद हो। और दुनिया की तारीख इसमें गवाह है कि एक मुल्क कानून बनाता है, 10 साल के बाद अमेंडमेंट करता है, 20 साल के बाद फिर अमेंडमेंट करता है। हिंदुस्तान का कानून अंबेडकर साहब और उसकी टीम ने बनाया, और पिछले 60 साल में कितनी तरमीमात अमेंडमेंट्स होती रहीं। दुनिया के हर जगह ये होता है, क्योंकि इंसान एक कामिल कानून का मसौदा नहीं बना सकता, उसमें ऐसी सलाहियत नहीं है, उसकी अकल में इतनी वसत नहीं है, उसकी अकल में ये सब चीज़ें नहीं। ये सारी चीज़ें अकली दलाइल हैं, किसकी, अकल की महदूदियत की, अकल की महदूदियत की। तो हमको अब कौन सा इल्म का ज़रिया रह गया कि हमें जो है एब्सोल्यूट ट्रुथ, यानी जो हकीकी हक है, वो मालूम हो जाए। अब हमने देखा हवा से खम सा, ये भी हमको धोखा दे रहे हैं, धोखा दे सकते हैं, मतलब दे सकते हैं, पूरी एतबारियत नहीं है। इसी तरह से हमारे पास अकल है तो ये भी बड़ी महदूद निकली, फिर हम क्या करेंगे। कहा हाँ जी, हमारे पास अब एक और चीज़ है, हमारे पास एक चीज़ है इंट्यूशन, इल्हाम। यानी इल्म हासिल करने के ज़रियों में अब आगे का एक और एक ज़रिया हमने देखा हो, यानी 5 सेंसेस से जो हवा से खमसा से उनमें कमज़ोरी आ गई, अकल ने भी पूरा साथ नहीं दिया, कुछ साथ दिया लेकिन पूरी आगे नहीं चली, आगे तो नहीं चली। अब कहा तो फिर क्या होगा, कहा जाओ इल्हाम आता है, नहीं कभी इल्हाम होता ना, कभी आप तो अचानक दिल में बात आ जाती है मुझे ये करना चाहिए और वो ठीक होता, अचानक होती है, उसमें कोई आपके पास कोई ऐसा इल्म शिल्म ये ऐसा कुछ नहीं होता, ठीक। तो अच्छा ठीक है, लेकिन ये इल्हाम जो ये जो इंट्यूशन इंसान का है, इसमें बड़ी परेशानी है, इसमें बड़ी परेशानी है, वो है इबलीस की तलबी से, इबलीस जिसको कहते हैं, किसकी है। हाँ, आपने कुछ सोचा, आपको आपका हम पता है ये शैतानी ख्याल है, रहमानी है, परेशानी हो गई। इबलीस ने तो बड़ों बड़ों को परेशान कर दिया। अब आप कैसे कहेंगे कि भाई जो हाँ अब मुझे इल्हाम आता है, हाँ आपका इल्हाम सही है, हैं, हमारे बड़े पीर शेख सईद अब्दुल कादिर जीलानी रहमतुल्लाह अलैह के बारे में मशहूर है, जा रहे हैं ज़मीन आसमान के दरमियान नूरानी सूरत है। कहा अब्दुल कादिर तुम्हारा मुकाम अब ऐसा हो गया तुम्हें नमाज की ज़रूरत नहीं, तुम अब बहुत फरिश्ता सिफत हो गए। कहा मरदूद दफा हो जा। अब उनकी कुव्वत ऐसी थी रूहानी को समझ गए शैतान, फौरन समझ गए कि इबलीस है। अब इबलीस ने कैसी सूरत इख्तियार की, इबलीस ने कैसी सूरत इख्तियार की, तो कहा इबलीस ने अब्दुल कादिर तुम जैसे उनत्थर, तुम जैसे अब्दुल कादिर जैसे हजरत पीर जैसे अवलिया जो थे उनत्थर को मैंने ऐसे यानी क्या किया ये अपने इसमें लाया जाल में, लेकिन तुम बच गए, लेकिन तुम बच गए। किसको? और याद रखो यहाँ पर, यहाँ पर ये बात समझ जाओ कि ये जो यहाँ जाहिल दरवेशी है, जो जाहिल सूफियाँ हैं, जो शरीयत से आरी पीर हैं और रूहानियत और दरवेशी का दावा करते हैं, इनको इन सब को इबलीस का धोखा है, इबलीस का धोखा है। अब एक शख्स है बेचारा सीधा साधा, ठीक सीधा साधा है, गया एक जाहिल सूफी के पास, ऐसे दरवेश के पास पीर जो बने पड़े हैं, तो पीर ने कहा ठीक है ये पढ़ो, दिया कुछ वजीफा पढ़ने के लिए, ठीक है। अब उसने पढ़ना शुरू किया, अब करता है जिक्र, अब कुछ देखने लगा, अब ख्वाब देखता है, कभी ख्वाब में उड़ता है, कभी समंदर, कभी पहाड़, कभी कुछ कभी कुछ, पहले कुछ नहीं देखता। अब ये कहते हैं पीर तो मेरा पहुंचा हुआ, मैं आज तक बिल्कुल बेवकूफ़ था, मैं कहाँ था, अब देखो मेरी रूहानियत कैसी आ गई। अब ये आंखें बंद करता है, ये बड़ी चीज़ें देखता है, कभी ये समंदर में, कभी पहाड़ पर, कभी उड़ान, कभी कुछ है। अब पीर कहता है देखो जबान नहीं खोलना, ये सब सीना बसीना है, ना कैसे होना। अब जहले मुरक्कब में इसको रखता है, जहले मुरक्कब में इसको रखता है। अब फिर ये कुछ देखता है, कहा ये इसी का नाम मुकाम महमूद, अब तुम वहाँ पहुँच गए, तुम्हें बहुत पहुँच गया। और इसी तरह से अब ये, और साथ ये भी बता देता है ये मौलवी लोग हैं, ये कुछ नहीं जानते, इनको सिर्फ ये मालूम है शिरीनी को फेंकना है या तकसीम करना है, हाथ यहाँ रखने हैं या यहाँ रखने हैं, पाजामा ऊपर रखना है नीचे रखना है, ये मौलवी सिर्फ इतना जानते हैं, इनके पास कोई रूहानियत नहीं है, ये मौलवी सब बेकार। और जो तुझे हासिल हुआ ये किसी को नहीं पता ना, देखो तुझे क्या मिला। अब ये ना नमाज पढ़ता है ना कुछ पढ़ता है, नमाज से भी गया। कहा ये क्या पांच वक्त पांच पांच मिनट में वो ऐसे ठोंकरे मानते, तुम तो जिक्र धायन के साथ हो, किसके साथ हो, और चंद आयतें इनको याद होती हैं, हाफिज़ु अलस्सलात वस्सलात अलवुस्ता, सलात वस्ता तो यही है, सलात वस्ता यही है, देखो कुरान कहता है। ये पांच वक्त जाते हैं मस्जिदों में, इतना शोर करते हैं, सलात वस्ता तुम्हें तो तू जिक्र अदाई में, तुझे पांच वक्त की नमाज की क्या ज़रूरत, तुम हमेशा जिक्र में रहो। और वहाँ से इबलीस अपना काम उसको दिखाता रहता है, शोबदे दिखाता है, क्या क्या दिखाता है। और ये वहाँ से इसका निकलना, क्योंकि ये मौली की बात सुनेगा नहीं, उसको पहले ही पट्टी पढ़ाई गई, मौली को जानता नहीं है, मौली के पास रूहानियत है ही नहीं सिरे से ही, वो बेचारा क्या चाहे, वो तो बस यही कहेगा तुझे इधर हाथ ये तो इसी पर लड़ाई करेगा मौली, इसको क्या पता रूहानियत क्या होती है जी। तो ये शैतान जो है, ये जो इल्हाम का ये जो तरीका है, इसमें इबलीस का बड़ा दखल है इसमें। और अल्लाह ताला ने जो इस कायनात को बनाया, तो इस कायनात में अल्लाह ताला ने कुछ सुन्नन कायम किए, क्या किए? हाँ, एक होता है कुदरतुल्लाह, एक होती है सुन्नतुल्लाह। क्या होती है? सुन्नतुल्लाह, अल्लाह की सुन्नत, और एक अल्लाह की कुदरत। अब अल्लाह की कुदरत ये है कि वो फौरन बच्चे को पैदा, इंसान को पैदा करे, लेकिन सुन्नत ये है कि जब मर्द और बीवी मिलेंगे फिर 9 महीने के बाद बच्चा पैदा हो। सुन्नत तो यही जारी है ना। तो अल्लाह ताला की कुदरत ये है कि सेब के दरख्त से नाशपाती पैदा करे, लेकिन ऐसा होता नहीं है। सुन्नत ये है कि सेब से सेब ही पैदा होता है, नाशपाती से नाशपाती पैदा होती है। सुन्नत तो यही है ना। इसी तरह से अल्लाह ताला ने दुनिया में चीज़ों को खासियतें दी हैं। क्या दी हैं? खासियतें दी हैं। अब आप पैरासीटामॉल की टैबलेट खाएंगे तो सर दर्द में फ़र्क होगा, वो जो उसमें चीज़ है उसमें वो सलाहियत है, ठीक। और अगर कोई साइनाइड खाएगा जहर, मर जाएगा, मुसलमान होगा, हिंदू होगा, कुछ भी होगा, मर जाएगा। साइनाइड में ये खासियत है कि जो खाएगा वो मर जाएगा, इसका अपना असर है। इसी तरह से कोई ठंडी चीज़ खाएगा उस ठंडी चीज़ का उसका असर होगा, कोई गर्म चीज़ खाएगा उसका उसको असर होगा, हर चीज़ में अपनी अपनी। इसी तरह से इंसान की नफ्स, इंसान में एक लतीफ़ा नफ्स होता है। क्या होता है? लतीफ़ा नफ्स। अब ये कहेगा लतीफ़ा क्या होता है, लेकिन वो लतीफ़ा समझना होता है, वो तो इस यहाँ से नहीं बताया जाएगा। एक लतीफ़ा नफ्स होता है, एक लतीफ़ा कल्ब होता है, एक लतीफ़ा रूह होता है, एक लतीफ़ा सिर होता है, एक लतीफ़ा खफ़ी होता है, एक लतीफ़ा अख़फ़ा होता है। ये लताइफ़ सित्ता, लताइफ़ सित्ता। और लतीफ़ नफ्स का महल ये होता है, मिजामियादा होता है, यानी कल्ब के नीचे। जी, आपने अभी देखा हवा से खमसा ज़ाहिरिया, क्या देखा? आँखें, कान, ज़बान, टेस्ट और ये लामिसा और ये सब, देखे नहीं? इसी तरह से हवा से खमसा बातना भी होते हैं। जैसे हवा से खमसा ज़ाहिरिया होते हैं, और इसी तरह हवा से खमसा बातनिया भी होते हैं। और ये लताइफ़, इनको लतीफ़ा की जमा लताइफ़, लतीफ़ा की जमा। अब लतीफ़ नफ्स, लतीफ़ कल्ब, लतीफ़ रूह, खफ़ी, अख़फ़ा, सिर, और ये सारी चीज़ें। बहरहाल, अब लतीफ़ नफ्स जो होता है, लतीफ़ नफ्स, अब जो शख्स इस पर मेहनत करता है, किस पर? लतीफ़ नफ्स पर मेहनत करता है, तो नफ्स में जो सलाहियतें हैं वो उजागर हो जाती हैं। अब ये जोगी लोग, राहिब लोग, ये जो गैरों के जो ये लोग हैं, ये लोग जो रियाजत करते हैं, जैसे योगा करते हैं और कुछ रियाजतें करते हैं जंगलों में करते हैं, ये लतीफ़ नफ्स पर करते हैं। किस पर करते हैं? और इस पर ईमान शर्त नहीं है, इसके लिए ईमान शर्त नहीं है। एक जोगी रहता था एक जंगल में, यूपी में, एक घर में, साल के बाद निकलता था। कितने बार? साल के बाद, एक साल के बाद। खाना पीना बहुत मामूली, पता नहीं कितना रखता था, बहुत कम। तो ये जो रियाजत है, इससे नफ्स की सफाई होती है। इस किस्म की क्या होती है? नफ्स की सफाई। फिर एक साल के बाद निकलता था। जब एक साल के बाद निकलता था तो भुवें यहाँ यहाँ तक, नाखून इतने, बाल परागंदा, और उसको बहुत से लोग हिंदू वगैरह उसको मिलने आते थे। तो अब एक उसमें गया, हज़रत रशीद अहमद गंगोई रहमतुल्लाह अलैह का एक, यानी उसका एक शागिर्द, वो भी मैं अभी देखूँगा क्या है। जब वो सामने गया तो जोगी इस तरह से है, आँखें भूमि में, तो आँखें बंद हैं। कहा, पीर बड़ा तगड़ा है, चारपाई पर बैठा है। हज़रत गंगोई को बयान कर रहे, ये लतीफ़ नफ्स पर जब इंसान रियाजत करता है, क्या करता है? रियाजत करता है, इसको फाकों से, दूसरी चीज़ों से, इससे उससे इसको साफ़ करता है, तो इस नफ्स के जो इसमें जो सलाहियतें हैं वो मतलब कभी इसका उड़ना आपने देखा सुना होगा, वो जोगी फिर हवा में उड़ा, सुना होगा ना, जोगी हवा में उड़ा, जिसको हज़रत ख्वाजा अजमेरी रहमतुल्लाह अलैह के साथ, ख्वाजा मोइनुद्दीन चिश्ती रहमतुल्लाह अलैह के साथ जब वो, तो जोगी क्या हुआ, उड़ा। अच्छा उड़ गया, हाँ उड़ गया। तो हमारे हज़रत क्या फरमाते थे, हमारे हज़रत फरमाते थे कि हज़रत मोइनुद्दीन चिश्ती रहमतुल्लाह अलैह ने अपनी खड़ाम को खराब, अपनी खड़ाओं पर नज़रे तवज्जोह इर्तिकाई फरमाई, तवज्जोह इर्तिकाई फरमाई, खड़ाऊँ भी उड़ने लगी। जोगी पहले उड़ा था तो हज़रत की जूती उड़ने लगी, जब जोगी के ऊपर से गई तो ऊपर से हज़रत ने तवज्जोह नज़ूली फरमाई, तो वहाँ से जो खड़ा आई तो उसके सर पर ठक 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 करके उसको नीचे लाया। ये तो ये कमाल नहीं है, ये उड़ना कमाल नहीं है, ये नफ्स के शोबदे हैं, ये नफ्स की चालाकियाँ हैं, चालबाजियाँ हैं, और नफ्स में ये सलाहियत है, और इसके लिए ईमान शरत नहीं है, ये औरों को भी होता है। लेकिन उसके आगे में लतीफ़ कल्ब, लतीफ़ रूह, और जो रूहानियत के जो आला दर्जात है वो नहीं मिलेंगे, वो बेचारे जानेंगे क्या। लेकिन वो क्या उसको कहता है, जाहिल पीर, कहते हैं मौलवी क्या जानेगा। अब मौलवी जाहिल पीर को क्या पता है उसके पास क्या है, उसको क्या पता है उसके पास क्या है, उसको तो पता ही नहीं। जैसे पिछले मैंने कहा हज़रत कासिम नानौती रहमतुल्लाह अलैह ने जब तवज्जो फरमाई थी हज़रत याकूब नानौती रहमतुल्लाह अलैह पर, तो हज़रत याकूब नानौती अलैह रहमत पर मैंने कहा मेरा सीना फट जाएगा, कि सूरह मुज़म्मिल के असरार मेरे सीने पर इतने मुनकशफ हुए कि मुझसे बर्दाश्त नहीं हुए, मैंने कहा मेरा सीना फट जाएगा। एक मजज़ूब जा रहे थे हज़रत कासिम नानौती रहमतुल्लाह अलैह, जा रहे थे तो कहा कि वो दुआ करना मजज़ूब से। मजज़ूब ने क्या जवाब दिया, कहा आपको क्या दुआ करो, आपने तो बुखारी हुजूर सल्लल्लाहु अलैहि वसल्लम से दर्शन पढ़ी जी। खैर, मेरे कहने का ये मतलब कि ये जो इल्हाम या इंट्यूशन, इससे जो इल्म हासिल होगा वो यकीनी नहीं है। लेकिन अवलिया किराम जो होते हैं जो अल्लाह के प्यारे बंदे और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के सही तरीके पर, शरीयत के सही तरीके पर, सुन्नत के सही तरीके पर, कुरान और हदीस के सही तरीके पर जो वो मुकामात रूहानी तय करते हैं, उनके इल्हामात अक्सर सही होते हैं, लेकिन वो हुज्जत शरिया नहीं होते, हुज्जत शरिया नहीं होते। उनमें भी तलबीस का इहतमाल होता है, उनमें भी तलबीस का इहतमाल होता है, अगरचि कम वकू उसका कम होता है, अगरचि वकू उसका कम होता है, लेकिन होता है। तो जब इसमें इहतमाल है, जब इसमें पॉसिबिलिटी है कि इसमें शैतान का असर हो सकता है, इसलिए ये भी काबिल एतबार ज़रिए इल्म नहीं रहा। बात समझे नहीं समझे। अब हवा से खम सब महदूद, अकल महदूद, अब इल्हाम आया, इसमें इबलीस ने परेशान कर दिया, जैसे दुनिया को परेशान किया। ये जो तुम्हारे हमसाया लोग और ये सारे और इन लोगों के हमसाया लोग, ये अक्सर जो जाहिल पीरों के, तो इसी फंदे में फंसे हुए हैं, पता ही नहीं। और कुछ अशआर ऐसे बोलते हैं और उन्हीं अशआर से काम चलाते हैं, नहीं, पहले मोहर होनी चाहिए सबक शरीयत मुहम्मदिया की, सबक होनी क्या चाहिए, हज़रत जुनैद बगदादी रहमतुल्लाह अलैह की खानकाह में एक शख्स था 12 साल, कितने साल, 12 साल के बाद कहा कि मैंने सुना था जुनैद बगदादी बड़ा पीर है, मैंने कोई करामत नहीं देखी। हज़रत ने सुना, बुलाया, कहा आपने ऐसे कहा, अब कैसे झूठ बोलेगा, कहा हज़रत हाँ, कहा कितने साल हो गए, कहा हज़रत 12 साल हो गए, کہا 12 سال میں کبھی دیکھا جنید بغدادی چھوٹے سے چھوٹا سنت چھوڑتے ہوئے؟ کہا ہاشا وکل، حضرت یہ کیسے ہو سکتا ہے؟ کہا اس سے بڑی کرامت کیا دیکھ ہو سکتا ہے؟ اتباع سنت بدوام، کہا اس سے بڑی کرامت کیا ہو سکتی؟ بہرحال اکثر جو ہے لا علمی کی وجہ سے اور توہمات اور سپرسٹیشن ان چیزوں کی وجہ سے لوگ بیچارے ان غلط دندوں میں اور ان غلط لوگوں کے پاس پھنس جاتے ہیں، جن کو نماز سے نہ غرض، شریعت سے نہ غرض، کسی چیز سے نہیں غرض، اور ان کو لیکن شیطان بڑا کام کرتا ہے۔ اب آپ دیکھیں جوگی کے پاس کوئی جائے گا، وہ کیسے وہاں ٹکا رہے گا؟ وہ اس کے ساتھ ٹکا کیسے رہتا ہے؟ وہ جب گیا تو جب واپس گیا تو اس کو کچھ چیزیں ہونے لگتی ہیں اندر سے، جیسے میں نے ابھی کہا ابلیس جو اس کو دکھاتا ہے کچھ ادھر ادھر چیزیں، یہ کہتا ہے جوگی میں بڑا کمال ہے، اور عمر بھر اس کے ساتھ لگا رہتا ہے۔ تو یہ چیزیں قابل اعتبار نہیں ہیں۔ ہاں اب مسئلہ رہا پھر کیا کریں گے؟ اب الہام میں جب ابلیس کا اتنا اثر ہوتا ہے، تلبیس ہوتی ہے، تلبیس دھوکہ دینا، ٹھیک، ہاں اب ایک ذریعہ ہے جہاں ابلیس کی پہنچ نہیں ہے، جہاں ابلیس کی پہنچ نہیں ہے۔ نبی کریم صلی اللہ علیہ وسلم ابھی چھوٹے تھے، 6 سال کے یا کتنے سال کے تھے، راوی کہتا ہے کہ کھیل رہے ہیں مائی حلیمہ کے مہانگر سے باہر، تو دو آدمی آئے، لیا اس کو لٹا دیا اور سینے مبارک چاک کیا، قلب مبارک کو نکالا اور اس میں سے کچھ نکالا، اس کو پھینکا اور پھر بند، اور وہ ایک نورانی تشت لائی، اس سے اس کو یعنی غسل دیا گیا، پھر اس کو بند کیا، جس کو کیا کہتے ہیں، شک کے صدر، صدر کہتے ہیں سینے کو، شک کہتے ہیں پھاڑنے کو، شک کے۔ اور اسی طرح سے اب 13-14 سال کی عمر کو پھر ایسا ہی واقعہ ہو گیا، پھر نبوت جب دینی تھی اس سے پہلے بھی یہ واقعہ 4 بار ہوا، شک کے صدر۔ اور حضرت شیخ محدث دہلوی، عبدالحق محدث دہلوی علیہ الرحمٰن نے مدارج نبوت میں لکھا ہے کہ یہ ہر پیغمبر کو شک کے صدر ہوتا تھا، ہر پیغمبر کو۔ اب اس شک صدر کے بہت سے جتنے بھی فوائد اور دوسری چیزیں ہیں، اور اس میں جو ایک نقطہ ہے وہ یہ کہ جو شیطان کا حصہ وہ نکال دیا جاتا ہے، گویا پیغمبر جو ہے شیطان سے محفوظ، جس کو عصمت انبیاء کہتے ہیں، معصوم، معصوم کسے نکلا؟ عصمت سے، عصمت انبیاء، یعنی نبی جو ہوتا ہے معصوم ہوتا ہے، معصوم یعنی گناہوں سے اس کی اللہ کی طرف سے حفاظت ہوتی ہے، شیطان کا وہاں تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا دیکھو جب انسان پیدا ہوتا ہے تو اس کے دل پر ایک فرشتہ متعین کیا جاتا ہے اور ایک شیطان۔ تو صحابہ نے پوچھے یا رسول اللہ وسلم آپ کے، فرمایا قد اسلم، جو میرا شیطان تھا اس نے اسلام قبول کیا، وہ شیطان نہیں رہا، قد اسلم او کما قال علیہ الصلاۃ والسلام، اس قسم کے الفاظ۔ تو گویا جو پیغمبر ہوتا ہے، پیغمبر کے پاس شیطان کا گزر نہیں ہو سکتا۔ اب پیغمبر کے پاس جو الہام ہوگا، جس کو وحی کہتے ہیں، پیغمبر کے پاس جو الہام ہوگا جس کو کیا کہتے ہیں، وحی کہتے ہیں، اس میں ابلیس کا کوئی امر دخل ممکن ہی نہیں۔ اس لیے ہم دنیا کو کہتے ہیں اگر آپ کو ہدایت چاہیے، اگر آپ کو حق چاہیے، صرف وحی الہی میں، اور کہیں نہیں ہے، کوئی اور علم کا ذریعہ ایسا معمون، محفوظ نہیں ہے، ریلائیبل، قابل اعتبار نہیں ہے جیسے وحی ہے۔ سمجھے نہیں سمجھے؟ کہ اس میں ابلیس کا جو گزر ہے وہ ممکن نہیں ہے، کہ انبیاء کو معصوم کیا جاتا ہے۔ جی جو فرشتہ لانے والا ہے وہاں تو ابلیس کا گزر ہی نہیں. جبرائیل امین علیہ السلام کیا فرمایا قرآن کریم میں؟ کیا اتنے حافظ لوگ یہاں بیٹھے ہیں؟ ذی قوة عند ذی العرش مکین مطاع ثم امین. جی تو لانے والا بھی محفوظ وہاں بھی. اب ہو سکتا ہے کہ لانے والا بیچ میں خیانت کرتا یا اس کو بیچ میں شیطان اثر کرتا, وہاں اس کی پہنچ نہیں, اور جس کے پاس لایا جا رہا وہاں شیطان کی بالکل سارا. تو اس سے کیا معلوم ہوا؟ کیا معلوم ہوا؟ معلوم یہ ہوا کہ وحی ایک ذریعہ ہے جو بالکل قابل اعتبار ہے اور جو بالکل مامون اور محفوظ ہے. کس سے؟ شیطان کے اثر سے اور یعنی غلط فہمیوں کے اثر سے. کس میں؟ اور وہ ہے قرآن کریم. سمجھے نہیں سمجھے؟ تو اس لیے ہمارا دعویٰ یہ. اب ہم کہیں گے ہاں جی انجیل بھی اللہ کا کلام, تورات بھی اللہ کا کلام, زبور بھی اللہ کا کلام, صحائف ابراہیم یہ بھی اللہ کا کلام, قرآن ہی تو نہیں ہے وہ بھی تو اللہ کے کلام. کہتا بے شک اللہ کے کلام لیکن دنیا میں موجود نہیں, اصلی صورت میں موجود نہیں. ایک ہی اللہ کا کلام جس کے لیے اللہ نے کہا انا نحن نزلنا ذکر و انا لہ لحافظون, اس کو ہم نے نازل کیا, اس کی ہم حفاظت کرنے والے ہیں, اس کی ہم حفاظت کرنے والے ہیں. تو اس کی حفاظت ہم 1400 سال کے بعد, 1500 سال کے بعد ہم امت مسلمہ اور غیر مسلم سب اس چیز پر یہ گواہی دینے پر مجبور ہیں کہ قرآن کریم جیسے محمد عربی پر صلی اللہ علیہ وسلم نازل ہوا ویسے ہی آج بھی موجود ہے. اس میں کسی قسم کا تغیر, اس کے الفاظ کی بھی حفاظت. کس کی حفاظت؟ جس زبان میں تو انجیل نازل ہوئی وہ زبان دنیا میں موجود نہیں ہے, اس کے بولنے والے نہیں. یہ لوگ انگریزی بولتے ہیں, وہ جو عبرانی زبان جس میں انجیل یا تورات نازل ہوئی دنیا میں وہ زبان نہیں موجود ہے. اور قرآن کی زبان عربی جس میں قرآن نازل ہوا آج بھی موجود ہے. اور اللہ تعالیٰ نے حفاظت کا کیا ذریعہ کیا اب دیکھیں گے. ہاں انسان کبھی حیران ہوتا ہے, میں نے بھی ایک قاری سے پوچھا, لیکن یہ اللہ تعالیٰ کی حفاظت آپ دیکھیں گے. اللہ تعالیٰ کے بندے قرأت کا کورس کرتے ہیں, قرأت کا کورس کرتے ہیں 2 سال 3 سال پتہ نہیں کتنے سال, ہاں اور ساتوں قرأتیں سیکھتے ہیں. اس وقت آج کے زمانے میں اتنے 1400 1500 سال کے بعد آج کے زمانے میں آپ کو دنیا میں کتنے سینکڑوں ہزاروں ایسے لوگ ملیں گے جو ساتوں قرأتیں جانتے ہیں جن میں قرآن نازل انزل علی سبعۃ احرف, کہ قرآن کو 7 ان میں حرفوں میں نازل کیا گیا. اب اللہ کے بندے کیا نظام ہے, یہ نہیں کہ قرآن موجود ہے وہ لہجہ بھی موجود ہے وہ قرأتیں بھی موجود ہیں سب موجود ہیں. اور آپ کسی کو 20 صفحے کا کتاب دے دو 30 صفحے کے وہ, اور پھر کہو کہ یہ اس طرح سے یاد کر کے دے دو کہ آپ کا کسی میں ایک جملہ یا سینٹینس آگے پیچھے نہ ہو, نہیں کر سکتا ہے. اور قرآن کریم 30 پارہ اتنی ضخیم کتاب آپ دیکھیں گے کتنے چھوٹے چھوٹے بچوں کے سینوں میں, اور نہ زبر کا فرق نہ زیر کا فرق نہ کسی آیت کو آگے پیچھے کا فرق, اور اس میں متشابہات کتنے ہیں تحفظ کو معلوم ہے. ایک ہی قسم کی آیتیں کتنی جگہوں پر ہیں لیکن پھر بھی وہ اپنی جو اس کی یعنی ترتیب ہے سیکوینس ہے اس میں کوئی فرق نہیں برابر. تو قرآن کا اعجاز جو ہے جو قرآن کا کہ اللہ تعالیٰ کی اس کی حقانیت کی یہ سب دلیل ہے. انا نحن نزلنا ذکر و انا لہ لحافظون کتنی سینوں میں محفوظ ہے. نعوذ باللہ من ذالک نعوذ باللہ من ذالک, اگر یہ جو صحیفے ہیں کاغذ پر لکھے ہیں قرآن کے اگر یہ نہ بھی رہیں لیکن حفاظ دنیا میں کتنے ہیں جو فٹو فٹ پورے. حضرت خلیل احمد سہارنپوری رحمۃ اللہ علیہ جب روضہ اقدس پر گئے تو کھڑے کھڑے پورا قرآن سنایا الف لام سے ون ناس تک,
अल्लाह ने कैसे कैसे बंदे पैदा किए, और फिर क्या अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, मैं गवाही देता हूँ कि ये कुरान आप पर नाजिल हुआ और मैं इस पर शहादत लाता हूँ। अलिफ लाम से नास तक पढ़ा था, और आज भी आपको एक नशस्त में कुरान पढ़ने वाले मिले। ये हकानियत है कुरान से के लिए, आपको इससे और क्या दलील चाहिए, और क्या दलील चाहिए। वो तो हमने अकली दलाइल बताए, अकली दलाइल बताए कि हमें वही की क्यों ज़रूरत है, वही की। हाँ, और एक नुक्ता और जाने से पहले, शायद वक्त बहुत हो गया, कि अक्सर जो आप नौजवानों को सवाल किया जाता है कि भाई पैगंबरों ने ये साइंस की इजादात क्यों नहीं की, उनके पास इतनी अकल थी, ये साइंसी इजादात इन्वेंशन, और इसमें एक नुक्ता आप याद रखो, और ये हर सवाल का जवाब, इंसानी अकल में जितनी भी कैपेबिलिटीज़ हैं, सलाहियतें, जितनी भी, उनके साथ उनके लिए पैगंबर को अल्लाह ने नहीं भेजा, वो इंसानों के लिए रखी गई। अब कोई इंसान, चाहे वो मुस्लिम हो नान मुस्लिम, वो उन दिमागी सलाहियतों को इस्तेमाल करिए, कोई हवाई जहाज़ बनाता है, कोई एटम बम बनाता है, कोई और चीज़ बनाता है, गोया जब इसने ये चीज़ बनाई, किसी इंसान ने, किसी साइंसदान ने कोई चीज़, इसका क्या मतलब है, इसका क्या मतलब है, इसका मतलब है इस चीज़ के बनाने की सलाहियत इंसानी दिमाग में मौजूद थी और है, मतलब है नहीं कि नहीं, अगर नहीं होती तो कैसे बनाता। आगे भी जो चीज़ें आएंगी, जब वो इंसान तभी बनाएगा जब उसके दिमाग में वो सलाहियत मौजूद थी। तो जो इंसानों में सलाहियतें दी हैं, तो उसके लिए इंसानों को अल्लाह ने आम छोड़ा, लेकिन जो इंसान के अकल में जो सलाहियत नहीं है, उसके लिए नबी को भेजा गया, उसके लिए नबूवत को भेजा गया। नबूवत अकल से आगे है। कोई साइंसदान ये कहे कि फजर की नमाज सुबह ये मतलब जो है इस वक्त क्यों है, वो चार रकातें क्यों है, कह सकता है? नबी कह सकता है, इंसानी अकल नहीं कह सकती। वजू का जो तरीका है और इसमें जो फ़ायदे हैं, तो अहले इल्म जानते हैं, अहले दिल जानते हैं, हम लोग क्या जानते हैं। अब उसमें और नमाज में आप कयाम है, आपका रुकू है, आपका सजदा है, ये रुकू क्या है, ये सजदा क्या है, ये कयाम क्या है, ये तशहुद क्या है, हैं, ये तशहुद क्या है, ये सलाम क्या है, ये इंसानी अकल बता सकती? नहीं बता सकती। ये नबूवत का काम है। तो जो इंसानी, जो इंसान की दिमाग में जो सलाहियतें हैं, अकल में जो सलाहियतें हैं, उसको आम छोड़ा गया। जो भी उस पर मेहनत करे, जहाँ से भी करे, उसके लिए, लेकिन नबी को इसलिए भेजा गया कि जो इंसान नहीं कर सकता था। अगर हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने जहाज़ बनाया होता या कोई साइंस ईजाद की होती, ये तो एक बाद में जो जिसने बनाया उसमें ये सलाहियत थी, तो ये काम तो हो सकता था, और ये अल्लाह ताला के इल्म में था, ये काम तो हो जाएंगे। लेकिन जो जिस काम के लिए अल्लाह ने नबी को भेजा, गैर नबी कोई ऐसा काम नहीं कर सकता था। पता नहीं बात समझ आई नहीं समझ आई। गैर नबी वो कोई, ये काम तो हर कोई कर सकता है, जिस जो भी इन्हें, जिसको भी अल्लाह ताला जो इस इन 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 शोबों में मेहनत करेगा, तो वो इन चीज़ों से, क्योंकि ये सलाहियतें इंसान के दिमाग में मौजूद रखी हैं अल्लाह ताला। लेकिन जहाँ वो इंसान की अकल महदूद है, जहाँ वो इन्हें जो उसका कट ऑफ पॉइंट है, उसके आगे जो नबूवत का काम है, तो नबियों को तो वो काम उसके लिए दुनिया में भेजा गया, इसके लिए तो आम छोड़ा गया। कहीं आपको गैर मुस्लिम साइंसदान मिलेगा, कहीं मुस्लिम साइंसदान मिलेगा। पिछले 200 सालों में ज़्यादा गैर मुस्लिम मिलेंगे, उससे पहले देखेंगे 1200 सालों में ज़्यादा मुसलमान साइंसदान मिलेंगे, आजकल दोनों तरह से हैं। तो ये तो आम छोड़ा गया, इसके लिए कोई
تحدید نہیں کی گئی, لیکن نبی کا کام جو ہے وہ کوئی اور نہیں کر سکتا تھا. قرآن جیسا علم, قرآن جیسا علم کوئی اور, تو وقت نہیں ہے, انشاءاللہ موقع ملے گا ہم دیکھیں گے. تو جب قرآن نے چیلنج کیا, وَإِن كُنْتُمْ فِي رَيْبٍ مِمَّا نَزَّلْنَا عَلَىٰ عَبْدِنَا فَأْتُوا بِسُورَةٍ, 1400 سال میں تو کوئی قرآن جیسا ایک چھوٹا سا آیت نہیں لا سکا. وہ انسان کی دماغ میں ایسی صلاحیت نہیں ہے. ثابت یہ ہوا کہ نہیں ہے. اس لیے یہ سوال کرنا کہ بھئی آپ کہتے ہو کہ ہمارے نبی کامل العقل تھے اور اس میں کوئی شک ہی نہیں, تو یہ علوم کیوں نہیں بتائی؟ یہ علوم تو عام چھوڑے گئے, اور نبیوں کو اسی کام کے لیے بھیجا گیا جو انسانی عقل نہیں کر پاتی, نہیں کر سکتی, اور ان کو ایسا یہ اللہ تعالیٰ نے صلاحیتیں دی. تو اللہ تعالیٰ ہمیں سمجھنے کی توفیق نصیب کرے, اور صحیح سمجھنے کی اور قرآن کو سمجھنے کی توفیق نصیب کرے, اور اللہ تعالیٰ ہمیں تلبیس ابلیس سے ہماری حفاظت فرمائے, اور جہالت سے ہماری حفاظت فرمائے, اور اتباع سنت حضور صلی اللہ علیہ وسلم کے نقش قدم پر چلنے کی اللہ تعالیٰ ہمیں یعنی توفیق نصیب فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین. السلام علیکم.